घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु। कैलालीमा तिहारको अवधिमा विभिन्न अभियोगमा 65 जना पक्राउ। बैतडीमा बस र जीव एकापसमा ठोक्किँदा 3 जना घाइते। सरकारद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि 1 महिना थप। निवर्तमान सभामुख महरा विरुद्ध जबरजस्ती गर्ने उद्योगमा मुद्दा दर्ता। श्रम समझदारी कार्यान्वयनबारे छलफल गर्न युएको प्रतिनिधिमण्डल नेपाल आउने। र सुदूरपश्चिम 11 स्पोर्ट क्लब धनगढी टिमका खेलाडीहरू फुटबल प्रतियोगिता खेल्न भारत प्रस्थान।
खानु खाए के मिठी न खेलन आइए हला।
तेरे संग खेलत के तो अच्छो लागत है।
अहाँ आपन खेल के मेरे घर जाएंगे उस संगे कथा पढ़ेंगे हला।
हाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ मैं फिर रोज दिन घर में हल्ला ना होनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर आओ मेरे बात कितो मिलता है।
तभी तो अपन मिलन वाले संगी भाई हैं।
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सिखत हो उतुए जद्दी समय दियो। दिन के कम से कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको छ। हिन्दू नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको हो। बैतडीसहित दार्चुला, डडेलधुरा, डोटी लगायतका जिल्लाहरूमा कार्तिक शुक्ल पक्षको सुरुवात भएसँगै जात्राको रौनक सुरु भएको हो। कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठ मन्दिरहरूमा जात्रा लाग्ने गर्दछ। केही शक्तिपीठहरूमा बलिसहित पूजाआजा हुने गरेको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिर, 12 ज्योतिर्लिङ्ग मध्येको केदारनाथ भनेर चिनिने रौला केदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नया स्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुर्चौडी स्थित त्रिवेणी धाम, रातशिला मन्दिर, दोगडा केदारमा अवस्थित भिटा केदार मन्दिरमा जात्रा लाग्ने गर्दछ। दार्चुलामा रहेको राष्ट्रकै 7 औँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटीनाथ, बन्तोडी, मण, जयपुर लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। डडेलधुराको ग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ। त्रिपुरा सुन्दरी भगवती मन्दिर, रौला केदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, भवानी मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। यसै गरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने गर्दछ। डोटीको शैलेश्वरी मन्दिरमा पनि पूर्णिमाको दिन भव्य जात्रा लाग्दछ। परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवी देवताहरूको पूजाआजा गर्ने चलन रहिआएको छ। शरद ऋतु देवी देवताहरूको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाहरूका शक्तिपीठहरूमा जात्रा लाग्ने गरेको छ। भाइटिकाको दिनदेखि सुरु भई करिब 15 दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलहरूमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्त्वका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरहरूमा पूजाआजा हुने भए पनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन्। स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको छ। जिल्लामा रहेका विभिन्न मन्दिरहरूमा रात्रि जात्रा सुरु भएसँगै जिल्लाका ग्रामीण बस्तीहरू दमाहा बाजाले गुन्जिएका छन्। कैलालीमा तिहारको अवधिमा विभिन्न अभियोगमा 65 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको 5 दिनको अवधिमा कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले तिहारमा देउसी भैलो खेल्ने क्रममा झैझगडा, कुटपिट गर्ने, मैदिरा सेवन गरी मोटरसाइकल चलाउने, चेकजाँचका क्रममा प्रहरीसँग विवाद गर्ने, मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिने, हो हल्ला गर्ने गरी 65 जनालाई पक्राउ गरिएको जानकारी दिनु गर्नुभयो। उनीहरू 13 जना माथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरी न्याय परीक्षक बस्नेतले बताउनुभयो। 52 जनालाई भने सम्झाइ बुझाइ गरी छोडिएको उहाँले बताउनु भएको छ। उनीहरूमध्ये इलाका प्रहरी कार्यालय टिकापुरले सबैभन्दा बढी 23 जना, जिल्ला प्रहरी कार्यालयले 19 जना, इलाका प्रहरी कार्यालय लम्कीले 17 जना र इलाका प्रहरी कार्यालय सुखडले 6 जनालाई पक्राउ गरेको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीमा आज मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघुडी नगरपालिका वडा नम्बर 2 साढेपानीमा मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा सुईवडाका मोटरसाइकलमा सवार 50 वर्षीय देवीराम आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी न्याय उपरीक्षक डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अन्टेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको C7P8750 को मोटरसाइकल एक आपसमा ठोकिँदा आचार्यको ज्यान गएको उहाँले बताउनुभयो। अन्टेस्ट मोटरसाइकल चालक घोडाघुडी नगरपालिका वडा नम्बर 8 का 23 वर्षका लोकेन्द्र गुरुङलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ। अर्का मोटरसाइकल चालक घोडाघुडी नगरपालिका वडा नम्बर 2 का 46 वर्षका इन्द्र आचार्यको घोडाघुडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरी न्याय उपरीक्षक बस्नेतले जानकारी दिनुभयो। यसै गरी बैतडीमा बस र जीप एकापसमा ठोकिँदा 3 जना घाइते भएका छन्। महाकाली राजमार्ग अन्तर्गत बैतडीको सदवाज गोकुलेश्वर खण्डको दोगडाकेदार गाउँपालिका 4 खम्तोरामा बस र जीप एकापसमा ठोकिएका हुन्। दार्चुडाबाट काठमाडौँका लागि छुटेको N6K1223 नम्बरको बस र दार्चुडातर्फ गइरहेको C1J295 नम्बरको जीप आज दिउँसो करिब 1 बजेतिर एकापसमा ठोकिएका हुन्। बस र जीप एकापसमा ठोकिँदा जीपमा सवार 3 जना घाइते भएको खोजलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शङ्कर दत्त भट्टले जानकारी दिनुभएको छ। घाइते हुनेहरूमा दार्चुलाको दुहु गाउँपालिका 5 का 42 वर्षका रणबहादुर बम, बैतडीको डिलासैनी गाउँपालिका 3 का 42 वर्षका गोपाल औजी र उनकी 40 वर्षकी श्रीमती तारा औजी रहेका छन्। उनीहरू 3 जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सागुरो सडक, तीव्र गति र घुम्तीमा हर्न नबजाएका कारण बस र जीप एकापसमा ठोकिएको खोजलेक प्रहरी चौकीले जानकारी दिएको छ। विश्व सहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्षको अक्टोबर 31 तारिकका दिन विश्वभर सहरीकरण दिवस मनाउने निर्णय गरे अनुरूप नेपालमा पनि यो दिवस मनाउन थालिएको हो। बढ्दो सहरीकरणका कारण पूर्वाधार र सेवा सुविधाको अपर्याप्तता, बढ्दो वायु प्रदूषण, फर्मैला विसर्जन जस्ता समस्या अहिले पनि ठुलो चुनौतीका रूपमा रहेका छन्। सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखा परेका समस्या र चुनौती तथा तीव्र सहरीकरणले सहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको छ। प्रस्तुत छ यसै सहरीकरण दिवसको अवसर पारी तयार पारिएको यो रिपोर्ट।
उत्कृष्ट सहर उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरेर हरेक वर्षको अक्टोबर 31 को दिन विश्वभर सहरीकरण दिवस मनाइदिआइएको छ। सन् 2014 चीनमा प्रमुख सहरी रूपान्तरण भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो। गाउँको छुट्टै मौलिक पहिचान हुने तर सहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार जस्तो लाग्छ। सहर ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र संचारको लागि व्यापक सुविधायुक्त जगत भन्ने बुझिन्छ। सहरीकरणको गलत बुझाइका कारण अहिले स्थापित धेरै सहरहरू अव्यवस्थित रहेको संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका इन्जिनियर झङ्कर थापा बताउनुहुन्छ।
हाम्रो सुदूरपश्चिममा व्यवस्थित र अव्यवस्थित भन्दाखेरि प्लानिङ वेमा बनाएको चाहिँ अब मैले बुझे अनुसार पुरानो अब एउटा हाम्रो टिकापुर सहर चाहिँ प्लानिङ भएको हो होइन। त्यस्तै हाम्रो मोहनगर सिटी पनि प्लानिङ वेमै भएको हो, त्यो काम गर्न सजिलो पनि छ। अब हाम्रो धनगढी सिटी चाहिँ ठ्याक्कै पुरै प्रि प्लानिङ त होइन, एउटै लाइन चाहिँ भएको हो, साइट एन्ड सर्भिस जस्तै काम भएको हो यहाँ होइन। त्यस्तो छ, सहरहरू बसोबास गर्नको लागि हामीले बनाउँदाखेरि कुन जग्गा के को लागि उपयुक्त छ भन्ने कुरा पहिला डिफाइन गरिन्छ प्लानिङ गर्दाखेरि होइन। कहाँ बाटो बनाउने र कतापट्टि तपाईँको खाली राख्ने होइन, कतापट्टि तपाईँको बिजुलीहरू खालको पोलहरू राख्ने, यो कुराहरू प्री प्लानिङ ढल निकासदेखि सबै भयो भने एकदमै सजिलो। एकदमै धेरै घना बस्तीमा आग लाग्यो भने तपाईँको त्यहाँ दमकल जान सक्दैन, तर प्लानिङको बाटो भयो भने चौडा बाटो क्षतिहरू न्यूनीकरण गर्न सकिन्छ भने यसले पनि धेरै।
सहरले मानिसहरूलाई विभिन्न सेवा सुविधाहरू सहजै उपलब्ध गराउने भए पनि यसलाई व्यवस्थित नबनाइदा समस्या निम्तिने गरेको उहाँ बताउनुहुन्छ। अव्यवस्थित सहरीकरणले प्रदूषण बढाउनुका साथै बाढी पहिरोको बेला धनजनको ठूलो क्षति पुर्याउने गरेको उहाँको भनाइ छ। सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष डन्डीराज सुवेदी योजना बिनाको सहरीकरणले सिङ्गो वातावरणमा नराम्रो प्रभाव पारिरहेको बताउनुहुन्छ।
अहिले जुन कार्बन उत्सर्जनको कुरा भइरहेछ, यो विभिन्न ठाउँमा सहरीकरणले अथवा रोड बनाउँदाखेरि कुनै पनि नीति नबनाएर बनाएको अव्यवस्थित किसिमको रोड अथवा विकासले अहिले वातावरणमा सिङ्गो वातावरणमा प्रभाव परिरहेछ। तर त्यो जानेपछि त्यहाँ हुन्छ, हामीले रोड बनाउँदाखेरि त्यसको साइडमा बोट बिरुवा लगाउने, जसले त्यहाँ भएका अगाडि भएको जङ्गलहरू नोक्सान हुन्छ त्यसलाई पनि फाइदा पुग्छ भन्ने हाम्रो भनाइ छ।
व्यवस्थित रूपमा सहरीकरण नहुँदा सुन्दर ठाउँ पनि कुरूप बन्ने गरेको धनगढीकै राजेन्द्र विष्ट बताउनुहुन्छ। उहाँ सहरीकरण गर्दा कुन ठाउँमा बस्ती बसाउने, कुन ठाउँमा बाटो बनाउने, कुन ठाउँमा कृषि गर्ने भनेर दीर्घकालीन योजना बनाएर मात्रै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ।
हामी सबैमा चाहिँ पब्लिकहरूमा पनि एकदमै गाह्रो हुन्छ, कोचाकोच पार्किङ एरिया चाहिँ कहाँ छुट्याएको, त्यस्तो छुट्याएको हुँदैन, कहाँ राख्ने है, जताततै के अरे घरहरू बन्ने, भिडभाड बढी हुने, त्यो चाहिँ व्यवस्थापन भइदिएको भए अलिकति राम्रो हुन्थ्यो। स्थानीय तहको सरकार आइसकेपछि नगरपालिका गाउँपालिका सबै भइसक्यो, सबै नगर भइसके होइन, नगर नाममा मात्र सीमित नभएर उहाँहरूले सबै व्यवस्थापन एकदमै व्यवस्थित बनाइदिनु पर्यो।
सुदूरपश्चिमका विभिन्न सहर मध्ये धनगढी पनि एउटा अव्यवस्थित सहरकै रूपमा मानिन्छ। प्रदेशको अस्थायी राजधानी भएको भए पनि यहाँ सहरीकरण व्यवस्थित छैन, जसका कारण ट्राफिक जाम, फोहोर व्यवस्थापनमा चुनौती, कृषि योग्य जमिन प्लटिङ, विभिन्न प्रकोपको तीव्र प्रभाव विभिन्न समयमा देखिने समस्या हुन्। तर धनगढी उपमहानगरपालिकाका योजना प्रमुख दिजराज भट्ट भने धनगढीलाई व्यवस्थित बनाउन संघीय सरकारका योजना र सघन सहरी विकासका योजनाहरू सञ्चालनमा रहेको बताउनुहुन्छ। उहाँ धनगढीमा सुरुवातबाटै योजना बिना सहरीकरण भएकोले यसलाई व्यवस्थित गर्ने विषय उपमहानगरपालिकाको प्राथमिकतामा परेको बताउनुहुन्छ।
यहाँको मान्छेहरूको बासिन्दाले जसरी बसेका थिए त्यसरी नै बसोबास बसेकोलाई नै सुधार गर्दै लैजाने अन्तर्गत यो बजार बन्दै गयो र यो व्यापारिक रूपमा अगाडि बढ्दै गयो। अब जुन हिसाबले जनसङ्ख्या वृद्धि दर जनसङ्ख्या बढेको छ त्यसको त्यसलाई चाहिँ व्यवस्थित गर्नका लागि यहाँको बाटाघाटाको चाहिँ अहिलेको अवस्थाले चाहिँ ठेक्ने अवस्था छैन। त्यसैले अहिले धनगढी महानगरपालिकाले खासले यसलाई व्यवस्थित गर्नका लागि क्षेत्रीय सहरी विकास आयोजना सहकारी गरेर त्यो काम अगाडि बढेको छ। त्यस अन्तर्गत चाहिँ धेरै पुरानो बजार क्षेत्रका सडकहरूको सुधार गर्ने कार्यक्रम छ, त्यही अन्तर्गत हो एउटा। र अर्को सघन सहरी विकास कार्यक्रम अन्तर्गत हामीले यो कोर एरियाभन्दा बाहिरको आउटर धनगढी बजार एरियालाई सुधार गर्नका लागि चाहिँ सघन सहरी अन्तर्गत 90 किलोमिटर सडक चाहिँ अहिले रिङ रोडको पार्ट सहितका अन्य सडकहरू व्यवस्थित गरेर कालो पत्रिका नाली निर्माण हुँदै आइरहेको छ। दुईटा कुरा
अन्तर्राष्ट्रिय समुदायको हितलाई बढाउनको लागि विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरूलाई सम्बोधन गर्न, देश र सहरहरू बीचको सहयोग बढाउन र सहरी विकासको लागि योगदान पुर्याउन विश्व सहरीकरण दिवस मनाइँदै आइएको छ। सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्रै होइन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक जगतको स्थापना गर्नु पनि हो। अव्यवस्थित सहरीकरणले सिङ्गो मानव समाजलाई नराम्रो प्रभाव पार्ने भएकोले व्यवस्थित सहरीकरण गर्नका लागि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। अहिलेको सहरीकरण व्यवस्थित छ जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ, सुनौ श्रोता विचार।
माधव शाह जोशी हो। सहर व्यवस्थित भयो जस्तो लगभग लाग्छ। जुन विगतको यसको नाप नक्सा थियो त्यो नाप नक्सा अनुसार जुन जुन ठाउँमा यसको बजार व्यवस्थापन हुनुपर्ने हो त्यो ठाउँमा जसरी गर्न खोज्या छ यही ढङ्गले अगाडि बढ्यो भने सायद बजार व्यवस्थापन होला जस्तो लाग्दैछ र हुनु पनि पर्छ। बजारकै एरिया जुन बजारको क्षेत्र छ त्यही अनुसारमा बजारका नक्साहरू भनौँ न नक्साङ्कन अगाडि बढ्ने हो।
लक्ष्मण सिंह विष्ट, पहिलाभन्दा त सहरीकरण त अलि चाहिँ व्यवस्थित भएको छ तर जति हुनुपर्ने थियो त्यो हिसाब भएको भए छैन जस्तो लाग्छ, किनभने अब दोकान पनि पुरानै मोडल छ, नयाँ नयाँ मोडलहरू छैनन् र अहिले चाहिँ विकसित हिसाबले राम्रो घर बनाएको छैनन्।
पुष्पचन्द हो, अचेल त उसो हल्का हल्का व्यवस्थित भयो जस्तो लाग्छ, अलि त्यो बस पार्क पनि राम्रो सुध्रिएछ होइन, खोका छाप्रा हटाएका छन्, आफ्नो आफ्नो व्यवस्था आफ्नो 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 ठाउँमा भइया छ, अलि व्यवस्थित पहिलाको भन्दा जल निकासको व्यवस्था भइया छ पहिलेको भन्दा।
चक्रबाद देउबा, सडकको चाहिँ फराकिलो हुनु होइन, खोका छाप्राहरू व्यवस्थित गर्नु, ट्राफिकहरू भयो यस्तो हुन्छ नि त, ढल निकास पनि व्यवस्थित हुनै लाग्छ
मलाई। अब शहरीकरणमा व्यवस्थित भए जस्तो अब रोडको लागि पनि चौडो गर्नै लागेका छन्, सरसफाई पनि व्यवस्था हुनै लाग्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार, तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइफाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रमा एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्राम।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ, राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौँ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
ए सम्भो, केटी हेर्दै गइथि, कसो लाग्यो भन्छ केटी?
छाड्दछि केटीका कुरा जान रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तैका विषयलाई तैका दाँतै देखबर मन मर्यो मेरो।
तैकी लेखाइ त UN दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गली नम्बर 1 मे, दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ बर दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है, ताई लैजालै भ दाँत बनाउनै त।
ए, UN दन्त उपचार केन्द्र, और के सेवा छन् भो तैका?
दाँत नयाँ दाँत राख्द्या, दाँतमि सिमेन्ट भद्द्या, दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमि आउने घाउ खटिराको उपचार अद्द्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि UN दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमुद खान BDS BP कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क UN दन्त उपचार केन्द्र, अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर, सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ, सम्पर्क नम्बर 0995240005।
तपाईका हरेक यात्रा चाहे त्यो सहज होस् या कठिन, उकाली होस् या ओराली,
यामाहा सदा तपाईको विजय यात्राको साथी अनि साक्षी।
यामाहा भिक्टोरी
2076 सालको दसैँ तिहार छड पर्वको उपलक्ष्यमा यामाले ल्याइसकेको छ विशेष छुटको योजना।
यामाहाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहोस् नगद छुट रु 7,000 देखि 1,00,000 सम्मको स्क्रेच कुपन।
हरेक दिन लक्की ड्र मार्फत एकजना भाग्यशाली विजेताले जित्न सक्नुहुनेछ रु 1,00,000।
यसै गरी हरेक हप्ता लक्की ड्र मार्फत एकजना भाग्यशाली विजेताले जित्न सक्नुहुनेछ iPhone X।
सम्पर्क श्याम राठी ट्रेडर्स महेन्द्र नगर, फोन नम्बर 0995283816 र 0995210059,
मोबाइल नम्बर 98487206063।
समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। कैलालीमा इटा प्रहार गरी एकजनालाई घाइते बनाएको आरोपमा प्रहरले धनगढी उपमहानगरपालिका बस्ने निखिल वडदाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 5 बस्ने 20 वर्षीय पारस दोषीलाई इटा प्रहार गरी घाइते बनाएको आरोपमा धनगढी उपमहानगरपालिकाका प्रमुख निर्पबहादुर रोडका छोरा निखिल वडदाई प्रहरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयo। घाइते जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो। जोशीको निधारमा चोट लागेको छ। ओडले अर्कै व्यक्तिलाई प्रहार गरेको इटाले जोशीलाई लागेको प्रहरले जनाएको छ। घाइतेको अवस्था र बयानका आधारमा पक्राउ परेकालाई मुद्दा लगाइने प्रहरी प्रवक्ता बस्नेतले बताउनुभयो। नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि एक महिना थप गरेको छ। बिहिबार एक सूचना प्रकाशित गर्दै सामाजिक सुरक्षा कोषले एक महिनाभित्र सम्पूर्ण रोजगारदाता कम्पनी र योगदानकर्तालाई सूचीकृत हुन आग्रह गरेको हो। ठूलो सङ्ख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले आज सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्रकाशित गरेको छ। यो सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र सम्पूर्ण रोजगारदाता र योगदानकर्ताहरूलाई अनिवार्य रूपमा कोषमा आबद्ध हुन जानकारी गराइन्छ। सूचनामा भनिएको छ अन्यथा कानुन बमोजिम कारवाही हुनेछ। सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग प्रतिष्ठानहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समय सीमा तोकेको थियो। हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको सङ्ख्या 8,818 तथा योगदानकर्ताको सङ्ख्या 1,968 पुगेको छ, जसबाट 7,65,00,000 भन्दा बढी योगदान रकम सङ्कलन भइसकेको छ। सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आएपछि दुईजनाको परिवारले लिएको कोषको सुविधा लिएका छन्। क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालीमा कार्यरत योगदानकर्ता इन्जिनियर रूपेन्द्र थापा र अर्का योगदानकर्ता कैरोस क्याफेमा कार्यरत प्रकाश तामाङका परिवारले कोषबाट सुविधा लिन थालेका हुन्। मुक्तानको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो। निजका आश्रित परिवारलाई सामाजिक सुरक्षा योजना अन्तर्गत अन्तिम दाह संस्कार खर्च बापत 25,000 दरले र मासिक निवृत्ति भरण बापत क्रमशः 17,110 र 10,200 आधारभूत पारिश्रमिकको 60% पाउने प्रक्रियामा रहेको कोषले जनाएको छ। निवर्तमान सभामुख कृष्णबहादुर मोहरा विरुद्ध आफ्नै सचिवालयकी कर्मचारीलाई जबरजस्तीकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। प्रहरीले 20 दिन लगाएर गरेको अनुसन्धानपछि सरकारी उकिल कार्यालयमा बुझाएको प्रतिवेदनका आधारमा सरकारी उकिल कार्यालयले मोहरा विरुद्ध जबरजस्ती गर्ने उद्योगमा आज मुद्दा दर्ता गरेको हो। प्रहरीले घटनाको अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार सरकारी उकिल कार्यालयमा बुझाएको थियो। सरकारी उकिल कार्यालयले मोहरा विरुद्ध मुलुकी फौजदारी संहिता 2074 को दफा 219 अनुसार जबरजस्ती गर्ने सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौँका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिनुभएको छ। यसका साथै सरकारी तथा सार्वजनिक पदमा बसेको व्यक्तिले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यस उप पनि थप कारवाही माग गरिएको छ। दफा 219 अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर सजाय हुने व्यवस्था छ। दफा 219 को उपदफा 9 18 वर्ष वा 18 वर्षभन्दा बढी उमेर कि महिला भए 7 वर्षदेखि 10 वर्षसम्म कैद हुने व्यवस्था गरेको छ। जबरजस्ती गर्ने उद्योग गरेको अभियोगमा मुद्दा दर्ता भएकाले त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ, तर सरकारी तथा सार्वजनिक पदमा रहेकाले सजाय डेढी सजाय हुने माग दाबी परेकाले महरालाई कम्तीमा 5 वर्षको सजाय माग दाबी गरेर मुद्दा दायर भएको पोखरीले जानकारी दिनुभएको छ। अदालतमा मुद्दा दायर भएसँगै अब थुनचेक बहस हुनेछ। नेपालसँग भएको श्रम समझदारी कानुनबारे छलफल गर्न युएईको प्रतिनिधिमण्डल नेपाल आउने भएको छ। दुई देशबीच भएको श्रम समझदारीको प्रभावकारी कानुनबारे छलफल गर्नका लागि युएईको संयुक्त कार्य समूह आउँदो 16 नेपाल आउन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। मन्त्रीस्तरीय 5 आबुधाबी डायलगमा सहभागी हुन गएको असोजमा युए जानुभएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र युएका मानव संसाधन मन्त्री नासिर थानी अल हम्ली बीच भएको भेटमा श्रम समझदारी कानुन सम्बन्धमा नोभेम्बर 1 दुई देशका संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने गरी सहमति भएको थियो। नेपाली युएसँग पहिलेको समझदारी प्रतिस्थापन गरी गएको जेठ 29 नयाँ श्रम समझदारी गरेको थियो। दुई देशका प्रतिनिधिबीच कार्तिक 17 र 18 संयुक्त छलफल हुने सहसचिव घिमिरेले जानकारी दिनुभयो। स्विजरल्यान्डको जेनेभामा भएको 108 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको तर्फबाट श्रम मन्त्री गोकर्ण विष्ट र युएका मानव संसाधन मन्त्री नासिर थानी अल हम्लीबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। नयाँ श्रम समझदारले नेपाली कामदार र युएका स्थानीय कामदारले पाउने सरह सेवा सुविधाको प्रत्याभूत गरेको छ। नेपाली कामदारलाई तलब, ओभरटाइम भत्ता, काम गर्ने ठाउँको वातावरण र न्यायमा पहुँच जस्ता कुरामा विभेद गर्न नपाइने व्यवस्था समझदारले गरेको छ। यी सबै कुरामा नेपाली कामदारले पनि युएका नागरिक सरह सेवा सुविधा पाउनेछन्। समझदारले नेपाली कामदारले पनि उपदान पाउने व्यवस्था उल्लेख छ। 5 वर्षसम्मको सेवावधिका लागि हरेक वर्षको सेवा बापत 21 दिनका दरले र त्योभन्दा बढी सेवावधिका लागि वार्षिक 30 दिनका दरले उपदान पाउने व्यवस्था सुरक्षित गरिएको छ। त्यसै गरी नयाँ समझदारले रोजगारदाताको कमी कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्थामा अर्को काम खोज्न पाउने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले प्रमुख राजनीतिक दलहरूलाई निर्वाचन आचार संहिता पालन गर्नका लागि आग्रह गर्दै प्रतिबद्धता माग गरेको छ। आज आयोगले 17 दलका प्रतिनिधिहरूलाई बोलाएर आचार संहिता पालनाको प्रतिबद्धता लिएको हो। आगामी मङ्सिर 14 गते उपनिर्वाचनको कार्यतालिका रहेकोमा आयोगले दलहरूको प्रतिबद्धता खोजेको हो। प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचार संहिता पालनाको विषयमा छलफल गर्नका लागि दलका प्रतिनिधि बोलाइएको आयोगले बताएको छ। आयोगले बोलाएको बैठक सरकार र मुख्य दलका तर्फबाट प्रतिनिधिहरू सहभागी भएका थिए। आयोगका अनुसार सरकारका तर्फबाट उप प्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप गेवाली सहभागी भएका थिए। त्यसै गरी सरकारको नेतृत्व गरिरहेको दलका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल लगायतका नेताका साथै नेपाली काङ्ग्रेसका तर्फबाट केन्द्रीय सदस्य एनपी साउद लगायतका नेताहरू सहभागी रहेको आयोगले जानकारी दिएको छ। अब खेल खबर। सुदूरपश्चिम 11 स्पोर्ट क्लब धनगढीको टिमका खेलाडीहरू फुटबल प्रतियोगिता खेल्न भारत गएको छ। हरेक वर्ष हुने भारतको उत्तर प्रदेश राज्यको चम्पावतमा हुने अल इन्डिया काली कुमाऊँ कप खेल्न आज सोतर्फ प्रस्थान गरेको हो। खेलाडीहरूलाई आज एक कार्यक्रमका बीच कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निरपबहादुर कोडले विदाई गर्नुभएको हो। विदाई गर्दै भारतमा गएर सुदूरपश्चिम प्रदेशका साथै धनगढीको पनि नाम उच्च राख्न नगर प्रमुख कोडले आग्रह गर्नुभयो। खेलले नै शारीरिक स्वास्थ्यका साथै समाजको पनि नाम उच्च राख्ने भएकाले खेलकुदमा लाग्न कोडले अनुरोध गर्नुभएको हो। नगर प्रमुख कोडले चम्पावतमा गएर उत्कृष्ट प्रदर्शन गरेर आफ्नो क्षेत्रको छाप छोडेर आउनका लागि आग्रह गर्नुभयो। सुदूरपश्चिम 11 स्पोर्ट क्लब धनगढीका अध्यक्ष सुरेश समाले हरेक वर्ष चम्पावतमा हुने अल इन्डिया काली कुमाऊँ कपमा सहभागी हुँदै आएको जानकारी दिनुभएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी20 क्रिकेट खेल्ने क्रिकेटर बनेका छन्। सन् 2018 अक्टोबरदेखि 2019 सेप्टेम्बरसम्मको अवधिका आधारमा द क्रिकेट मन्थली नामक अन्तर्राष्ट्रिय म्यागजिनले गरेको सर्वेक्षणमा सन्दीपले 8 देशमा गएर टी20 खेलेर रेकर्ड बनाएका हुन्। उनीसँगै 8 देशमा नै गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिबुल्लाह जार्डनको पनि रहेको छ। सर्वेक्षणमा सन्दीप र जार्डनको संयुक्त शीर्ष स्थानमा रहेका छन्। सन्दीपले आइपिएल, बिग बास, BPL र PSL खेलेका छन्। यो बिचमा उनले नेपालका लागि तिनवटा एकदिवसीय र 11 T20 पनि खेल्न भ्याएका छन्। सन्दीप लेग स्पिनर बलर हुन्। उनको माग विश्वका सबैजसो ठुलो फ्रेन्चाइज लिगमा हुने गर्दछ। यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन्। सन्दीप एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा 2 स्थानमा छन्। सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका राशिद खान छन्। उनले एक वर्षमा 1355 पटक बलिङ गर्दा सन्दीपले 985 पटक बलिङ गर्दै 2 स्थानमा परेका हुन्। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु। कैलालीमा तिहारको अवधिमा विभिन्न अभियोगमा 65 जना पक्राउ। बैतडीमा बस र जीप एक आपसमा ठोक्किँदा 3 जना घाइते। सरकारद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि 1 महिना थप। निवर्तमान सभामुख महरा विरुद्ध जबरजस्ती गर्ने उद्योगमा मुद्दा दर्ता। श्रम समझदारी कार्यान्वयनबारे छलफल गर्न युएको प्रतिनिधिमण्डल नेपाल आउने र सुदूरपश्चिम 11 स्पोर्ट क्लब धनगढी टिमका खेलाडीहरू फुटबल प्रतियोगिता खेल्न भारत प्रस्थान। हस्त लै समाचार मेटिन सकिन्छ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद।